घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणि अरियालसँगै म ओमप्रकाश पाण्डेको नमस्कार। भारसिंह एफएम 102.2 बझाङको सैपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
प्रदेश नम्बर 7 को राजधानी डोटीको दिपायल हुनुपर्ने मागसहित संघर्ष समिति आज धनगढी पुग्यो।
कोइराली जिल्लामा औलोको उच्च जोखिममा
समन्वय समिति कञ्चनपुरको सभा जिल्ला समन्वय समिति कञ्चनपुरमा सम्पन्न।
डडेलधुरा र बैतडीका 6 स्थानीय तहलाई जोड्ने पक्की पुल निर्माण कार्य पूरा नहुँदै भत्कियो।
दिगो विकासका लागि सरकारको कामबारे जानकारी लिने संसदीय समितिको निर्णय।
भेजबिखन सम्बन्धी अन्तर्देशीय अपराधलाई नेपालले गम्भीर रूपमा लिएको गृहमन्त्रीको भनाई।
र नेपालका 4 खेलाडी आइसिसीको वरियतामा परे।
अब स्वास्थ्य उपचारका लागि अन्यत्र धाउनु नपर्ने गरी तपाईँहरूकै सहर महेन्द्रनगरको गल्ली नम्बर 3 रहेको कञ्चन हेल्थ क्लिनिकमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दिनेश सेवाकोटी MBBS TUMD डर्माटोलोजिस्ट नाम्स यही श्रावण 26 गते शनिबारका दिन आउँदै हुनुहुन्छ।
निम्न लक्षण भएका बिरामीहरूले सम्पर्क राख्नुहोला।
छाला चिलाउने तथा पोल्ने,
अनुहारको डन्डी फोर तथा चाया पोतो,
यौन सम्बन्धी समस्या, शीघ्र पतन,
यौन दुर्बलता,
कपाल झर्ने,
कपाल नबढ्ने आदि।
सम्पर्क स्थान कञ्चन हेल्थ क्लिनिक गल्ली नम्बर 3 फ्री लाइन महेन्द्रनगर यमहा शोरूमको पश्चिम पट्टी।
फोन नम्बर 0995216606 र 98006096।
अब समाचार क्रम विस्तारमा। प्रदेश नम्बर 7 राजधानी डोटीको दिपायल हुनुपर्ने मागसहित सङ्घर्ष समिति आज धनगढी पुगेको छ। डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्र खड्का, होटल व्यवसाय सङ्घका अध्यक्ष दिपक बहादुर खड्का लगायतको टोली राजधानीको माग ल्याएर धनगढी पुगेको हो। दिपायलमा राजधानीका लागि लामो समयदेखि आन्दोलन गरिरहेको सङ्घर्ष समितिका प्रतिनिधिहरू र प्रदेश 7 थाय राजधानी र नामाङ्कनको लागि गठित संसदीय समितिबीच धनगढीमा छलफल पनि भएको छ। छलफलमा दिपायल राजधानी सङ्घर्ष समितिका प्रतिनिधिहरूले भौगोलिक, सामाजिक र पहाडी क्षेत्रको विकासका लागि दिपायलले राजधानी हुनुपर्ने बताएका छन्। डोटी उद्योग संघका अध्यक्ष खड्काले दिपाइलमा राजधानी नतोकिए पहाडको बसाइतलाई नरोकिने बताएका छन्। होटल व्यवसाय संघ डोटीका अध्यक्ष खड्काले पहाडमाथि अन्याय नहुने गरी राजधानी तोक्न सुझाव दिनुभयो। संसदीय समितिका संयोजक तारालामा तामाङले आफूले आएका सुझावहरूलाई जस्ताको त्यस्तै संसदमा पेश गर्ने बताउनुभयो। यस्तै धनगढी पुगेको टोलीले आज मुख्यमन्त्री, सभामुख र प्रतिपक्षी दलका नेतालाई ज्ञापन पत्र समेत बुझाएको आन्दोलनका अगुवा तथा होटल व्यवसाय संघका डोटीका अध्यक्ष दिपक बहादुर खड्काले जानकारी दिनुभयो। त्यसै गरी 7 प्रदेशको नाम र थाई राजधानीबारे सुझाव दिन गठित संसदीय समिति को समयावधि 1 थप गरिएको छ। सरकारवाला पक्षसँग छलफल गर्न बाँकी रहेको भन्दै समय थपका लागि अनुरोध आएकाले 1 थप गरिएको सभामुख अर्जुन बहादुर थापाले जानकारी दिनुभयो। थाई राजधानी र नामाङ्कनका लागि सुझाव सहितको प्रतिवेदन दिन प्रदेश सभाले यही सन् 14 नेपाल कम्युनिस्ट पार्टी नेकपाको संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङको संयोजक रहेको 5 समिति गठन गरेको थियो। समितिलाई सन् 21 भित्र प्रतिवेदन पेश गर्न समय दिएकोमा प्रतिवेदन पेश गर्न नसकेपछि थप समय दिएको हो। सुझाव समितिका संयोजक तामाङले छोटो अवधि भएकाले सरकारवाला सबै पक्षसँग छलफल गर्न नसकिएपछि समयावधि थपका लागि आग्रह गरिएको बताउनुभयो।
दिगो विकास लक्ष्यको 17 सूचक मध्ये 16 नम्बरमा रहेको न्यायमा पहुँच सूचकलाई कानून र व्यवहार दिगो विकास लक्ष्यको 16 नम्बरमा रहेको न्यायमा पहुँच सूचकलाई 5 पहिले 7 प्रदेशका 9 जिल्लाका सम्बन्धित सरकारवाला निकायहरूसँगको छलफलपछि प्रतिवेदन तयार पारेको थियो। प्रदेशमा बन्ने कानूनमा समावेश गर्न दिगो विकास लक्ष्यको 17 सूचक मध्ये 16 नम्बरमा रहेको न्यायमा पहुँच सूचकको प्रतिवेदन आज 9 जिल्लाका प्यारालिगल र ल्यान्काउ नेपालका कार्यकारी निर्देशक आकाश बागचनले मुख्यमन्त्री भट्टलाई बुझाउनु भएको हो। ल्यान्काउ नेपालका कार्यकारी निर्देशक आकाश बागचनले पछाडि परेका र न्यायमा पहुँच नपुगेका समुदायका हक हितका लागि प्रतिवेदन बुझाएको बताउनु भयो। जवाफमा प्रदेश नम्बर 7 मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार यो विषयमा सचेत भएको उल्लेख गर्दै 16 नम्बरमा रहेको बुदा न्यायमा पहुँचलाई कानूनमा समावेश गर्ने विश्वास व्यक्त गर्नुभयो।
भारतीय पक्षले नेपाली भूमिमा निर्माण गरेको सडकको तत्कालीन नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको टोलीले स्थलगत अनुगमन गरेको छ। आज अखिल क्रान्तिकारी कञ्चनपुरको टोलीले सडकको स्थलगत अनुगमन अध्ययन एवं अवलोकन गरेको हो। अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले भारतीय पक्षले नेपाली भूमिमा सडक निर्माण गरिरहेको विषय सञ्चार माध्यममा आएपछि स्थलगत अवलोकन गरेको बताउनुभयो। क्रान्तिकारी कञ्चनपुरले भीमदत्त नगरपालिका नौका वडाध्यक्ष रामनाथ, स्थानीय प्रहरी र जनता सहितको उपस्थितिमा अवलोकन गरेको बताउनुभयो। क्रान्तिकारी कञ्चनपुरले भारतीय पक्षले सडक विस्तार गर्ने बहानामा नेपाली भूमि अतिक्रमण गर्नका लागि सडक विस्तार गरेको निष्कर्ष निकालेको बताउनुभयो। अखिल क्रान्तिकारी कञ्चनपुरका कोषाध्यक्ष सुरेश जोशीले सीमा अतिक्रमण क्रान्तिकारीलाई कुनै पनि हालतमा मान्य नहुने बताउनुभयो। अखिल क्रान्तिकारी कञ्चनपुरका पूर्व अध्यक्ष एवं अखिल क्रान्तिकारीका प्रवक्ता सीके भट्टले भारतले नेपाली भूमिमा सडक निर्माण गर्नु राष्ट्रियतामा प्रहार भएको बताउनुभयो। कञ्चनपुरको भीमदत्त नगरपालिका नौ ब्रह्मदेव बजारमै पुग्ने गरी भारतीय पक्षले सडक विस्तार गर्न लागेपछि स्थानीयले त्यसको विरोध गरेका छन्। भारतीय पक्षले आफ्नो भूमि भएको दावी गर्दै टनकपुर ब्यारेजदेखि ब्रह्मदेव बजारसम्म झण्डै 13.5 मिटर सडक विस्तार गर्न लागेको स्थानीयले बताएका छन्। भारतीय पक्षले आफ्नै भूमि भएको दावी गरे पनि नेपाली पक्षले पातको सिटी अर्थात् 3 नम्बर पिलर बारी नेपालकै भूमि भएको दावी गरेका छन्। भीमदत्त नगरपालिका नौका वडाध्यक्ष रामनाथले भारतीय पक्षले एकलौटी ढङ्गले नेपाली भूमिमा सडक विस्तार गरेको बताउनुभयो। सडक विस्तारका लागि नेपाली पक्षसँग कुनै सहमति नभएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनुभयो। प्रमुख जिल्ला अधिकारी खड्काले सीमा सुरक्षा बल मार्फत भारतीय पक्षलाई संयुक्त सीमा गर्न टोली नआउन्जेलसम्म काम रोक्न पत्राचार गरेको बताउनुभयो। भारतीय पक्षलाई काम रोक्न पत्राचार गरेपछि सडक निर्माणको काम नभएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खड्काको दावी रहेको छ।
कैलालीमा औलोको उच्च जोखिम देखिएको छ। कैलालीमा गत वर्ष 273 जनामा औलो देखिएकोमा यस वर्ष 300 जनामा औलो देखा परेको हो। कैलालीका विभिन्न ठाउँमा औलोका बिरामी देखिन थालेपछि मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल कैलालीले धनगढी उपमहानगरपालिका वडा नम्बर 9 को गिरो टोलमा औलो खोज पड़ताल तथा रक्त नमूना परीक्षण गरेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको समन्वयमा भएको रक्त परीक्षण कार्यक्रममा 121 जनाले औलो परीक्षण गरेका छन्। कैलाली जिल्लामा लम्कीचुहा नगरपालिका, गौरीगङ्गा नगरपालिका, गोदावरी नगरपालिका, चुरे गाउँपालिका र धनगढी उपमहानगरपालिकामा औलोको उच्च जोखिम देखिएको छ। कैलालीमा गत वर्ष 273 जनामा औलो रोग देखिएकोमा यस वर्ष बढेर 300 जनामा औलो रोग देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका औलो शाखा प्रमुख हरिप्रसाद भट्टले बताउनु भयो। कैलालीमा स्थानीय व्यक्तिभन्दा बाहिरबाट आयातित व्यक्तिमा औलो देखिएको उहाँले बताउनु भयो। जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले औलो नियन्त्रणका लागि विभिन्न समयमा कार्यक्रम गर्दै आएको छ, तर पनि औलो नियन्त्रण हुन सकेको छैन। जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका प्रमुख टङ्कप्रसाद चपाईले औलो प्रभावित क्षेत्रका समुदायमा औलो सम्बन्धी जनचेतना फैलाउने, औलो रोगका लक्षणबारे जानकारी दिने काम भइरहेको बताउनु भयो।
खाद्य संस्थान सेती अञ्चल कार्यालयले आर्थिक वर्ष 74-75 सात नम्बर प्रदेशका छवटा पहाडी जिल्लामा 44 क्विन्टल हजार बढी खाद्यान्न निर्यात गरेको बताएको छ। कार्यालयले पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम, बैतडी, दार्चुला र डडेलधुराका खाद्य डिपो र शाखाहरूमा खाद्यान्न निर्यात गर्दै आइरहेको छ। विगतमा खाद्यान्न अभाव देखिने गरेको भए पनि केही समय यता पछाडि पहाडी जिल्लामा खाद्य डिपोहरूमा खाद्यान्न मौजदात हुने गरेको छ। यसै विषयमा सहकर्मी निर्मला खनायतको यो रिपोर्ट अबको प्रस्तुतिमा।
विगतका वर्षहरूमा चरम खाद्यान्न अभाव हुने सुदूरपश्चिम अर्थात् सात नम्बर प्रदेशका पहाडी जिल्लाहरूमा नेपाल सरकारले अनुदानमा खाद्य सामग्री पर्याप्त मात्रामा पुर्याउन थालेपछि खाद्य सङ्कटको अवस्था टर्दै गएको छ। खाद्य संस्थानका डिपोहरूमा पर्याप्त मात्रामा खाद्य सामग्री उपलब्ध हुनु, सडक सञ्जालले सबै जिल्लालाई छुनु, बजारको विस्तार हुँदै जानु लगायतका कारणहरूले खाद्यान्नको पर्याप्तता रहेको छ। तर पनि खाद्य सामग्रीको अभाव हुन नदिनका लागि खाद्य संस्थानको क्षेत्रीय कार्यालयले आर्थिक वर्ष 2074-75 मात्र 44,000 क्विन्टल बढी खाद्यान्न शाखा डिपोहरूमा निर्यात गरेको थियो। खाद्य संस्थान सेती अञ्चल अस्पतालका सहायक प्रमुख जगत बहादुर कुँवर:
कमल बजार विनायक 1330 क्विन्टल 85 किलो, बाजुरा मार्चोलीको लागि 8,773 क्विन्टल 75 किलो, डिपो कोल्टीको लागि 8,830 क्विन्टल सबभन्दा बढी चाहिँ खाद्यान्न बाजुरा जिल्लामा। त्यहाँ पहिलेदेखि नै बाँच्दै गइरहेको छ कि त्यहाँको अब चाहिँ अब कोल्टी क्षेत्रमा त्यति खाद्यान्नको जीवन चाहिँ स्थिति राम्रो हुँदैन। अब बजाङमा सबभन्दा बजाङ सदरमुकाम चाहिँ कम खाद्यान्न बिक्री हुन्छ। हाम्रो गोदाम एक त सदरमुकाम अलिक टाढा पनि छ, एयरपोर्टतिर छ, आफ्नो सजिलो लागि पनि उनले चाहिँ अब त्यहाँ नगएर चाहिँ बजारमा किन्न सक्छन्।
विकट पहाडी जिल्ला बाजुरा, बझाङ, अछाम, दार्चुला र बैतडीका केही भूभागहरूमा चरम गरिबीको रेखामुनि रहेका कतिपय परिवारलाई वर्षको छ महिना खाद्य संकटको चपेटामा पिल्सिनुपर्ने अवस्था अझै पनि रहेको छ। प्रत्येक वर्ष जसो चाडबाडका बेला खाद्य संकटको समस्या भोग्नुपर्ने, चामल लिन टाढा डिपोहरूमा दुई तीन दिन हिँडेर पुग्नुपर्ने, खाद्य संस्थानको चामलमा गुणस्तर नहुने लगायतका समस्याको अन्त्यका लागि यस वर्ष खाद्य संस्थान कार्यालयले के कसरी काम गरिरहेको छ? खाद्यान्न ढुवानी शाखाका लेखा तथा प्रशासकीय अधिकृत गङ्गादत्त भट्ट यसो भन्नुहुन्छ।
यसको लागि हामीले प्रारम्भिक प्रक्रिया सुरु गरिसकेका छौँ। ढुवानीको लागि अधिराज्य व्यापी टेन्डर कल भएको थियो, त्यसको लागि चाहिँ हाम्रो यो क्षेत्रको लागि परेका सम्पूर्ण टेन्डरहरू एकत्रित गरेर हामीले सिफारिससहित प्रधान कार्यालयमा पठाइसकेका छौँ र त्यो समयमै स्वीकृत भएर आउँछन् भन्ने हामीलाई विश्वास छ। त्यसले गर्दाखेरि चाहिँ खाद्यान्नको समस्या सम्भवतः हुन दिन्नौँ हामी। बाजुराको पोल्ट्रीमा हामीसँग अझै 4,000 क्विन्टल जति स्टक छ, त्यसले गर्दाखेरि त्यो भेगमा हामीलाई चाहिँ समस्या छैन। शाखामा केही खाद्यान्नको माग भइरहेको छ, त्यसको लागि हामी चाहिँ जुनसुकै बेला पनि हामी यहाँबाट पठाउन सक्छौँ। त्यहाँ
गएको वर्षहरूको तथ्याङ्क हेर्दा सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा भन्दा बाजुरामा बढी खाद्य सामग्री निर्यात भएको छ। उर्वर भूमिको अभावका कारण त्यहाँ उत्पादन भएको खाद्यान्नले 6 महिनाभन्दा बढी खान पुग्दैन। बाँकीको खाद्यान्न जोहो गर्न सो क्षेत्रका नागरिकले कि त मुगलान पस्नुपर्ने बाध्यता छ भने कि त खाद्य संस्थानको भर पर्नुपर्ने। तर यसपालि बाजुरा सदरमुकाममा गत वर्षको खाद्यान्न मौज्यात रहेकोले त्यस्तो अवस्था नआउनेमा खाद्य संस्थान ढुक्क छ। यद्यपि यस वर्ष कुनै पनि हालतमा सुदूरपश्चिमका खाद्यान्न संकट हुने जिल्लाहरूमा खाद्य संकटको अवस्था आउन नदिने सम्बन्धित कार्यालयको दावी रहेको छ। खाद्य संस्थान सेती अञ्चल कार्यालयका सहायक प्रमुख जगत बहादुर कुँवर:
यसपालि हाम्रो चाहिँ गत वर्षको त्यहाँ मतदाता थियो, सदरमुकामतिरको चाहिँ मान्छेहरू त्यहाँ जानलाई के हो, हाम्रो प्रक्रियामा 10 बजेदेखि 5 बजे बिक्री हुन्छ, अब त्यसै उनले आफ्नो बजारमा किन्न सक्छन्।
नेपालको संविधान 2072 धारा 36 खाद्य सम्बन्धी हकको स्पष्ट व्यवस्था गरिएको छ। सो धाराले प्रत्येक नागरिकहरूलाई खाद्य सम्बन्धी हक हुने, प्रत्येक नागरिकलाई खाद्य वस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक प्रदान गर्नुका साथै प्रत्येक नागरिकलाई खाद्य सम्प्रभुताको हक रहने निर्दिष्ट गरेको छ। सोही बमोजिम खाद्य संकटको अवस्थाबाट कसैले पनि नगुज्रिन परोस्, सम्बन्धित निकाय र सरकारवालाले गरिबीलाई ख्याल गर्दै काम गरोस्, न कि काम एकातिर कुरो एकातिर होस्। शुक्ला फाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। प्रदेश नम्बर 7 पहाडी जिल्लाहरूमा हुने खाद्यान्न संकटको न्यूनीकरण गर्न के गर्नु पर्ला भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
यो पहाडी क्षेत्रमा खाद्यान्नको अभावलाई कसरी पूर्ति गर्न सकिन्छ भने तराई बेल्टमा रहेको यो अधिकतर यो जो खेती योग्य जमिन छ यसलाई अहिले चाहिँ अतिक्रमण गरेर जो बसोबासको रूपमा अगाडि बढाइएको छ यसलाई रोकथाम गर्नुपर्छ। पहाडमै घाँसका कुराहरूले लगेर उहाँको बसाई यहाँ तल नआउने गरी पहाडको बसाई पहाडमै रहने गरी अब एउटा योजना ल्याउन सक्यौँ भने तराई बेल्टमा रहेको खाद्यान्न क्षेत्रलाई राम्रोसँग उपभोग गर्न सक्छौँ र यहाँबाट उत्पादन भएको खाद्यान्नलाई पहाडी बेल्टमा लैजान सक्छौँ र उताका जडीबुटीहरू
विमलले सुदूरपश्चिमको पहाडी भेगमा हुने खाद्यान्नको अभाव न्यूनीकरण गर्नको लागि हाम्रो देश कृषि प्रधान देश, तसर्थ पहिले हामीले सम्पूर्ण बढी कृषिलाई जोड दिनुपर्छ र स्वदेशी उत्पादनलाई जोड दिएर देशमा कृषि आधुनिकरणहरू भित्र्याएर बढी मात्रामा बढीभन्दा बढी कसरी उत्पादन गर्न सकिन्छ, उत्पादन गरी आत्मनिर्भर बन्नुपर्छ र 7 प्रदेशभित्र रहेका तराई भेगहरूमा कञ्चनपुर कैलाली धान खेतीको लागि एकदमै राम्रो ठाउँ रहेको छ र त्यहाँ बढीभन्दा बढी खाद्यान्नहरू उत्पादन गरेर आपूर्ति गर्न सकिन्छ जस्तो लाग्छ मलाई।
राज्यले विभिन्न डिपोहरू खोलेका छ, त्यहाँ चाहिँ खाद्यान्न नपुगाएको अवस्थाले गर्दाखेरि जनता एकदम मारमा परेका छन्। भुखमरीको अवस्था एकदमै सिर्जना भएको छ। बाजुराको एकदम विकट क्वालिटी खतर क्षेत्रहरू दुर्गम दुर्गम बगानको जस्तो दुर्गम ठाउँहरूमा त्यो सङ्कट देखिएको छ। राज्यले एकदम सडक यातायातबाट उपलब्ध गराउन नसक्दा यो समस्या आएको हो। हवाई मार्ग भएर पनि उपलब्ध गरायो भने कम हुन सक्छ।
सुदूरपश्चिमको पहाडी जिल्लाको खाद्यान्नको लागि अब तराईका जिल्लाहरूमा जहाँ धेरै अन्न उत्पादन हुन्छ यहाँको लागि सरकारले खाद मल उचित बिउ बिजनहरू प्रमाणित बिउहरू त्यस्तो किसिमको तराई जिल्लामा सिँचाइको बिउ बिजन भयो त्यो व्यवस्था गर्नुपर्छ र यहाँ धेरै खाद्यान्नहरू उत्पादन गरेर अनि चाहिँ पहाडी जिल्लामा पठाउन सकिन्छ।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार तपाईँ अहिले शुक्लफाटा एफएम 90.4 मेगाहर्ज बारसिंह एफएम 102.2 बझाङको सैपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र वायलेप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
नेपाल टेलिकम दूरसञ्चार कार्यालय महेन्द्रनगर कञ्चनपुरको सूचना। नेपाल टेलिकम दूरसञ्चार कार्यालय महेन्द्रनगर अन्तर्गत भाषी र सुरा क्षेत्रमा रहेका क्याबिनेटहरू 8, 15 र 24 वितरित टेलिफोन लाइनहरू स्तर वृद्धि गर्ने क्रममा नयाँ प्रविधिको MSAN एक्सचेन्जमा सिफ्ट हुने भएकाले श्रावण 22 गतेदेखि केही समयका लागि सेवा अवरुद्ध हुने भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै यस सम्बन्धी सूचना तथा परिवर्तित टेलिफोन नम्बरहरूको सूची श्रावण 22 गतेको दैनिक मानसखण्ड खबर पत्रिकामा प्रकाशित गरिएको बेहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ। नेपाल टेलिकम दूरसञ्चार कार्यालय महेन्द्रनगर कञ्चनपुर।
शिक्षक आवश्यकता सम्बन्धी अत्यन्त जरुरी सूचना। डडेलधुरा जिल्ला आलिताल गाउँपालिका वडा नम्बर 6 स्थित श्री सिद्ध भगवती माध्यमिक विद्यालयका लागि गणित तथा विज्ञान विषयका एकजना शिक्षकको आवश्यकता भएकोले इच्छुक योग्य जेहेन्दार अनुभवी तथा तपसिलको योग्यता भएका उम्मेद्वारहरूले दरखास्तको लागि यो सूचना प्रसारण गरिएको छ। तपसिल तह माध्यमिक विद्यालय विषय गणित तथा विज्ञान आवश्यक शैक्षिक योग्यता BSc आवश्यक कागज पत्रहरू नेपाली नागरिकताको प्रतिलिपि शैक्षिक योग्यताका प्रमाण पत्रहरूको प्रतिलिपि आवेदन दस्तुर 1000 आवेदन दिने अन्तिम मिति श्रावण 25 गतेसम्म तलब सुविधा व्यवस्थापन समितिको निर्णय अनुसार हुनेछ। नोट अध्यापन अनुमति पत्र लिएकालाई प्राथमिकता दिइनेछ। प्रधान अध्यापक सिद्ध भगवती माध्यमिक विद्यालय सम्पर्क नम्बर 97 49 00 17 78 विद्यालय व्यवस्थापन समिति अध्यक्ष सम्पर्क नम्बर 98 48 85 54 29।
बागेश्वर हेल्थ क्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारे सूचना। डाक्टर रित पौडेल MBBS MD न्युरोसाइक्रेटिक वरिष्ठ नशा तथा मानसिक रोग विशेषज्ञ।
डाक्टर आउने मिति यही श्रावण 26 गते शनिबार।
र डाक्टर संजय साके MBBS MD डर्मा वरिष्ठ छाला कुष्ठ यौन रोग तथा सौन्दर्य विशेषज्ञ।
डाक्टर आउने मिति यही श्रावण 26 गते शनिबार।
सम्पर्क स्थान बागेश्वर हेल्थ क्लिनिक गली नम्बर 3 महेन्द्रनगर कञ्चनपुर। सम्पर्क फोन 0995208116।
काठमाडौँका विशेषज्ञ डाक्टर अब JK मेडिकेयरमा। डाक्टर शम्भुदत्त जोशी MBBS MD फार्म MD डर्माटोलोजी नाम शिविर अस्पताल MBBS नेपाल मेडिकल कलेज काठमाडौँ विश्वविद्यालय अमेरिका अस्ट्रेलिया र जापानबाट विशेष तालिम प्राप्त वरिष्ठ छाला कुष्ठ रोग यौन रोग तथा सौन्दर्य रोग विशेषज्ञ।
यही श्रावण 25 गते शुक्रबारका दिन आउँदै हुनुहुन्छ।
सम्पर्क स्थान JK मेडिकेयर अस्पताल रोड महेन्द्रनगर कञ्चनपुर। फोन 0995252556। मोबाइल 98 48 723 0066 र 98 48 752 095।
सूचना। भेटकोट नगरपालिकाको आर्थिक वर्ष 2074-75 तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धी सूचना। भेटकोट नगरपालिकाको आर्थिक वर्ष 74-75 तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता रकम वितरण वडा स्तरबाटै कञ्चन डेभलपमेन्ट बैङ्क शाखा कार्यालय दैजी मार्फत तपसिल बमोजिमको मिति समय र स्थानमा वितरण हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। मिति 2075 श्रावण 22 र 23 गते वडा नम्बर 8 को कार्यालय। समय बिहान 10 बजेदेखि 3:30 सम्म। श्रावण 24, 25 र 27 गते वडा नम्बर 7 को कार्यालयमा। समय बिहान 10 बजेदेखि 3:30 सम्म। श्रावण 28 र 29 गते वडा नम्बर 6 को वडा कार्यालय। समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म। श्रावण 30 र 31 गते वडा नम्बर 5 को वडा कार्यालय। समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म। भाद्र 1 र 3 गते वडा नम्बर 4 को वडा कार्यालय। समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म। भाद्र 4, 5 र 6 गते वडा नम्बर 3 को वडा कार्यालय। समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म। भाद्र 7 र 8 गते वडा नम्बर 2 को वडा कार्यालय। समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म। भाद्र 10 र 11 गते वडा नम्बर 1 को वडा कार्यालय। समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म। नोट बैंक खातामा रहेको भत्ता रकम उपरोक्त समयमा नबुझिमा पनि फिर्ता जाने छैन। उक्त मिति बाहेक आवश्यक परेको बेला जहिलेसुकै पनि निकाल्न र बचत गर्न सकिनेछ र खातामा रहेको बचत रकममा बैंकले नियम अनुसार ब्याज प्रदान गर्नेछ। तर लाभग्राहीले भत्ता रकम आफ्नो खातामा जम्मा भए नभएको जानकारी लिनुपर्नेछ। भेटकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय सिसैया कञ्चनपुर।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। धनीलाई गरिब र गरिबलाई धनीको परिचय पत्र वितरण गरेको भन्दै अछामको पञ्चदेवल विनायक नगरपालिका छ टोलीमा नाराबाजी गर्ने तीनजना स्थानीयवासीलाई प्रहरले नियन्त्रणमा लिएको छ। लोकबहादुर रावल सहित तीनजनालाई नियन्त्रणमा लिएको अछाम प्रहरले जानकारी दिएको छ। गरिब घरधुरी परिचय पत्र वितरणमा नगरपालिकाको टोली सोमबार उक्त वडामा पुग्दा स्थानीयले नाराबाजी सहित आक्रमणको प्रयास गरेको भन्दै वडाबाट पत्र आएपछि तीनजनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय विनायकले जानकारी दिएको छ। टेबुल कुर्सी दराज तोडफोड गर्नुका साथै वडा कार्यालयमा रहेका केही कागजात समेत नष्ट गरिएको र रकम समेत लुटिएको आरोप लगाइएको छ। तर प्रहरीमा रकम लुटपाटको कुनै जानकारी नभएको र घटनाको बारेमा विस्तृत बुझ्ने काम भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी रुकेश तण्डुकारले जानकारी दिनुभयो। असन्तुष्टि राख्ने कानुनी प्रक्रिया हुँदाहुँदै अभद्र व्यवहार गर्ने व्यक्ति कानुनी कटघरामा आउनुपर्ने नगरपालिकाका उपप्रमुख अम्बिका चलाउनेले बताउनुभयो। भरपर्दो सुरक्षा नभएसम्म उक्त वडामा परिचय पत्र वितरणको काम रोकिने नगरपालिका निमित्त प्रशासकीय अधिकृत अष्टराज गौतमले जानकारी दिनुभयो।
बझाङको बाउली खोलामा पानीको सतह बढेसँगै खोलामा निर्माण गरिएको काठे पुल बगाएको बगाएपछि आवत जावत गर्न बन्द भएको छ। खोलामा पानीको सतह बढ्दै गएको र काठे पुल खोलाले बगाएपछि आवत जावत बन्द भएको सिमखेतबाट झन्डै 10 मिनटमा नै चैनपुर पुग्ने स्थानीय बासिन्दा काठे पुल खोलाले बगाएपछि आधा घन्टाभन्दा बढी पैदल हिँडेर बाउली खोलामा निर्माण गरिएको पक्की पुलको बाटो भएर चैनपुर पुग्ने गरेको स्थानीय राजेन्द्र बहादुर सिंहले बताउनु भयो। काठे पुलबाट आवत जावत बन्द हुँदा ससाना बालबालिकालाई बढी शास्ति हुने गरेको उहाँले बताउनु भयो। सिमखेत सुबेडा नौराका लगायतका बालबालिकाहरू चैनपुरमा रहेका निजी तथा सरकारी स्कुलमा अध्ययन गर्ने भएका कारण 10 मिनटको बाटो खोलाले अवरोध गरिदिएपछि शास्ति हुने गरेको स्थानीयको गुनासो छ। सोही सडक भएर नै बालबालिकाहरू आवतजावत गर्ने र सवारीका साधनहरू समेत आवतजावत गर्ने भएका कारण बढी समस्या ससाना बालबालिकाहरूलाई हुने गरेको स्थानीय लवराज जोशीले बताउनुभयो।
जिल्ला सम्मेलन समिति कञ्चनपुरको दोस्रो सभा सुरु भएको छ। आज कृषि शिक्षा स्वास्थ्य र सञ्चार भ्रष्टाचार मुक्त कञ्चनपुरको विकासको आधार भन्ने मूल नाराका साथ सम्मेलन समिति कञ्चनपुरको दोस्रो सभा सुरु भएको हो। सभाको प्रदेशका भौतिक योजना मन्त्री पठान सिंह बोहराले उद्घाटन गर्दै समग्र प्रदेशको विकासका लागि सरकार अग्रसर भएको बताउनुभयो। सभामा प्रदेश सभा सदस्य महेश राज जोशी, लालबहादुर खड्का, मानबहादुर सुनार, प्रकाश रावल, तारालामा तामाङ लगायतले कञ्चनपुरको विकासमा प्रतिबद्धता जाहेर गरेका थिए। स्वागत मन्तव्य राख्दै जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख सानोमाया बुढथापा महराले कञ्चनपुरको विकास र समृद्धिका लागि गम्भीर हुनुपर्नेमा जोड दिनुभयो। कञ्चनपुरको समग्र विकास र समृद्धिका योजना अघि सारिएको जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङले बताउनुभयो। दैजी छेला औद्योगिक क्षेत्र, सुक्खा बन्दरगाह, मजगाउँ विमानस्थल, बेलौरी भन्सार, पुनर्वास कृष्णपुरमा कोल्ड स्टोर, विद्युत सब स्टेसन, चिडियाखाना, थारू सङ्ग्रहालयका योजना अघि सारिएको उहाँले बताउनुभयो। त्यसै गरी कञ्चनपुरको सीमा समस्या, महाकाली अञ्चल अस्पतालको समस्या, सुदूरपश्चिम विश्वविद्यालयको विषय समेत सारिएका छन्। कञ्चनपुरको अव्यवस्थित बसोबास, सुकुम्बासी, आरक्ष पीडित, मुक्तहलिया कमैयाको उचित बसोबासको व्यवस्थापनमा योजना अघि सारिएका हुन्। त्यस्तै यो क्षमता अभिवृद्धि, समन्वयन तथा अनुगमनका लागि सङ्घीय र प्रदेश सरकारसँग 1,50,00,000 बजेट माग समेत गरिएको छ।
बैतडीको पाटनमा महिला सुरक्षित आवास गृह सञ्चालनमा आएपछि हिंसामा परेका महिलाहरूले न्याय पाउन थालेका छन्। 2073 साल मङ्सिर महिनादेखि सञ्चालनमा आएको महिला सुरक्षित आवास गृहबाट अहिले 74 जना हिंसामा परेका महिलाहरूले सेवा लिएको संयुक्त राजसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताउनु भयो। हिंसाको प्रतिरोध गर्न हिंसा पीडित महिलाहरूलाई सुरक्षित महिला आवास गृह मार्फत सजिलो पनि भएको छ। महिला सुरक्षित आवास गृह घरेलु हिंसा, बाल विवाह, बलात्कार, बहुविवाह, लैङ्गिक हिंसा लगायतका समस्याका घटनाबाट पीडित भएका महिलाहरू बढी आउने गरेका छन्। हिंसामा परेका महिलाहरूलाई सहयोग पुर्याउनका लागि सुरक्षित महिला आवास गृहले सहयोग पुर्याएको महिला सुरक्षित आवास गृह सञ्चालन समितिका संयोजक जानकी अवस्थीले बताउनु भयो। महिला सुरक्षित आवास गृहमा हिंसामा परेका महिलाहरूलाई 35 दिनसम्म निशुल्क रूपमा खाना बस्नुको व्यवस्था गरिएको छ भने उनीहरूलाई निशुल्क कानुनी उपचारका लागि समेत पैरवी गर्ने गरिएको जनाइएको छ। संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको सहयोग महिला तथा बालबालिका कार्यालयको समन्वयमा उदयदेव महिला बचत तथा ऋण सहकारी संस्थाले महिला सुरक्षित आवास गृह सञ्चालनमा ल्याएको हो।
गुणस्तरहीन निर्माण सामग्री प्रयोगका कारण डडेलधुरा र बैतडीको 6 स्थानीय तहलाई जोड्ने पक्की पुल निर्माण कार्य पूरा नहुँदै 5 दिन अघि नै भत्किएको छ। डडेलधुराका भागेश्वर र अजयमेरु गाउँपालिका सिमानामा रहेको सेरागाडमा निर्माणाधीन पक्की पुल भत्किएको हो। उक्त पुलले डडेलधुराका 2 गाउँपालिका र बैतडीका 4 गाउँपालिकालाई सडक यातायातमा जोड्ने थियो। 3 वर्ष अघि 5 करोडको लागतमा बिकोई बिल्डर्स काठमाडौँसँग निर्माण सम्झौता भए पनि ढिलो गरी निर्माण सुरु भएको, उक्त पुल ढलान गएको 4 दिनपछि दुवैतर्फका बिम भाँचिएर भत्किएको हो। निर्माण कम्पनी कुलपाते सडक सड़क डिभिजनका प्राविधिक र निर्माण कम्पनीका स्थानीय प्रतिनिधिको मेलोमतेमा गुणस्तरहीन सामग्री प्रयोगले बिम भाँचिएपछि निर्माण कार्य पूरा नहुँदै बिचैमा भत्किएको स्थानीयले बताएका छन्। डेलेलधुरा सदरमुकामदेखि 17 किलोमिटर दूरीमा रहेको उक्त पुल निर्माणले बैतडीको तलसडा क्षेत्रका 4 गाउँपालिकाको दूरी निकै कम हुने थियो। त्यसै गरी कैलालीको धनगढी उपमहानगरपालिका 17 स्थित देवहरिया बेहडा बाबा सडक खण्डमा पर्ने खुटिया नदीमा पुल नहुँदा स्थानीयमा आवतजावतको समस्या भएको छ। नदी तरेर हिँड्नुपर्ने बाध्यताका कारण बर्खामा समस्या भएको हो। चुरे क्षेत्रमा बर्खा भएपछि नदीमा पानीको सतह बढ्दा ओहोर दोहोर नै बन्द हुने गरेको स्थानीयले बताएका छन्। खुटियापारीका गाउँ पन्थरी धुरझन्झा धुरझन्ना डमौलिया लगायतका स्थानीय नदी तरेर धनगढी बजारसम्म दैनिक आवतजावत गर्दै आएका छन्। नदीमा पुल नहुँदाको पीडा हरेक प्रसादमा खेप्दै आएको पथरी गाउँका गङ्गाराम चौधरीले बताउनु भयो।
अब राष्ट्रिय खबर। दिगो विकास तथा सुशासन समितिले अर्थमन्त्री डाक्टर युवराज खतिवडा र गृहमन्त्री रामबहादुर थापा बादलसँग छुट्टा छुट्टै छलफल गर्ने निर्णय गरेको छ। समितिको आज बसेको पहिलो बैठकले दिगो विकास सम्बन्धी कार्ययोजनाबारे जानकारी लिन अर्थमन्त्री खतिवडा र सुशासनको योजनाबारे जानकारी लिन गृहमन्त्रीलाई बोलाउने निर्णय गरेको हो। राष्ट्रसङ्घ र संविधानमा व्यवस्था गरिए बमोजिम दिगो विकासका लागि सरकारको कार्ययोजनाबारे जानकारी लिन मन्त्रीहरूलाई बोलाउन लागेको समितिका सदस्य दिननाथ शर्माले जानकारी दिनुभयो। बैठकमा समितिका सदस्यहरूले राष्ट्रसङ्घको दिगो विकास सम्बन्धी सूचक र सरकार आफैले अपनाएको सूचक अनुसारको कामलाई अघि बढाउन आवश्यक छलफल गर्नुपर्ने धारणा राखेका थिए।
गृहमन्त्री रामबहादुर थापाले मानव तस्करी बेचबिखन र यस सम्बन्धी अन्तर्देशीय अपराधलाई नेपालले गम्भीर रूपमा लिएको बताउनु भएको छ। इन्डोनेसियाको बालीमा हिजोबाट जारी मानव तस्करी बेचबिखन र अन्तर्देशीय अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै गृहमन्त्री थापाले ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि यो विषयलाई आफूहरूले गम्भीर रूपमा लिएको बताउनुभयो। उहाँले दिगो मानव विकास, कानुनी शासन र नागरिक सुरक्षाका लागि मानव तस्करी र बेचबिखन बाधकका रूपमा देखा परिरहेको टिप्पणी गर्नुभयो। गृहमन्त्री थापाले मानव तस्करी बेचबिखन र अन्तर्देशीय अपराध सम्बन्धी विषयमा राष्ट्रहरूबीच सूचना आदान प्रदान र कानुनी कार्यान्वयन गर्न निकायबीच सहकार्य गर्न जारी गरिएको सम्मेलनले सहजता प्रदान गर्ने विश्वास समेत व्यक्त गर्नुभयो। सन् 2002 बाली प्रोसेसको नाममा यो सम्मेलनको आयोजना गर्न सुरु गरिएको हो। नेपालसहित चीन, भारत, अस्ट्रेलिया लगायत 45 सदस्य राष्ट्र र संयुक्त राष्ट्र संघीय एजेन्सी आइओएस, युएनएचसिआर, आरएयुनियो, ओडिसी सम्मेलनको सदस्यका रूपमा रहेका छन्।
अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले नेपालका 4 खेलाडीलाई वरियतामा राखेको छ। आइसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा 2020 क्रिकेटतर्फ नेपालका 2 बलर तथा 2 ब्याट्सम्यान शीर्ष 100 अटाएका छन्। ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषवाकर तथा बलिङतर्फ बसन्त रेग्मी र सोमपाल कामी शीर्ष 100 अटाएका हुन्। 2020 ब्याट्सम्यानको वरियतामा नेपालका कप्तान खड्का 265 अङ्कसहित 89 स्थानमा रहनु भएको छ भने 238 अङ्कसहित शरद भेषवाकर 98 स्थानमा रहनु भएको छ। त्यस्तै 2020 बलरको वरियतामा 397 अङ्कसहित बसन्त रेग्मी 71 तथा 338 अङ्कसहित सोमपाल कामी 92 स्थानमा रहनु भएको छ।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
प्रदेश नम्बर 7 को राजधानी डोटीको दिपायल हुनुपर्ने मागसहित संघर्ष समिति आज धनगढी पुग्यो।
कैलाली जिल्लामा औलोको उच्च जोखिम।
समन्वय समिति कञ्चनपुरको सभा, जिल्ला समन्वय समिति कञ्चनपुरको दोस्रो सभा सुरु।
टनेलधुरा र बैतडीका 6 स्थानीय तहलाई जोड्ने पक्की पुल निर्माण कार्य पूरा नहुँदै भत्कियो।
दिगो विकासका लागि सरकारको कामबारे जानकारी लिने संसदीय समितिको निर्णय।
बेचबिखन सम्बन्धी अन्तर्देशीय अपराधलाई नेपालले गम्भीर रूपमा लिएको गृहमन्त्रीको भनाई।
र नेपालका 4 खेलाडी आइसिसीको वरियतामा।
हस् त अहिले यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0995205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गरिनेछौँ। यतिन्जेलसम्म परिवृद्धिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।